نحمده ونصلي على رسوله الكريم أما بعد قال الله تعالى في قرآن مجيد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد مادن الجود والكرم اللهم صل على سيدنا ومولانا محمد وعليه الفضل مرة اللهم صل على سيدنا ومولانا محمد وعليه أصحابه وبارك وسلم أما بعد ایک معاملے میں اگر ہم غور کریں دنیا کے سارے انسان برابر ہیں اور ایک فیصلے پر متفق ہیں کوئی بھی انسان ہو امیر ہو یا غریب ہو بیمار ہو یا صحت مند ہو عورت ہو یا مرد ہو بادشاہ ہو یا فقیر ہو یا کسی بھی مذہب سے تعلق رکھتا ہو اللہ کو مانتا ہو یا نہ مانتا ہو لیکن ایک چیز کو سبھی مانتے ہیں ماننا پڑتا ہے متفق ہیں سب اس سے اور کیا چیزیں سب برابر ہیں اس میں لگتا ہے ایسا کہ ہمیں ایک دوسرے میں لگتا ہے کہ برابر نہیں لیکن سب برابر ہیں حقیقت یہ ہے چیز کیا ہے وہ پریشانیاں مصیبتیں بیماریاں رنجشیں دشواریاں بے چینیاں جتنی چاہے آپ اس میں لا لیں شامل کر لیں چیزیں سب برابر ہیں ہم دیکھ کے اگر یہ کہہ دیں کہ بھائی یہ تو بہت امیر آدمی ہے یہ تو بہت گاڑی والا ہے یہ تو بادشاہ ہے یہ تو وزیر ہے دیکھیں وہ بھی اس سے بچا نہیں ان چیز سے بچا نہیں صحیح ہے ایسا نہیں کوئی نہیں بچا اس چیز پتہ چلتا ہے کہ بھائی اس معاملے میں ساری دنیا کے انسان جو ہیں متفق ہیں بھائی بات تو صحیح ہے نوعیت مختلف ہو سکتی ہے انسان کی بادشاہ کی پریشانی کی نوعیت کچھ اور ہو سکتی ہے غریب کی ہو سکتی ہے پیسہ بادشاہ کی کچھ اور ہوگی کسی کی کچھ اور ہوگی صحت مند کی کچھ اور ہوگی بیماری کی کچھ اور ہوگی تاجر کی بیماری ہوگی غریب ہو اس کے لئے ہوگی ہے سب اس میں متفق ہے سب کو نام اس میں اسی سرکل میں ہے اس کی کیا وجہ ہے سوچنے والی بات بڑے سمپل ہو جائے اس کی کچھ مالک ہے اس دنیا کا جس نے اس دنیا کو بنایا ہے تخلیق کیا ہے ہمیں بنایا ہے تو اس نے خود کہا یہ دنیا جو ہے مصیبت ہو گئے گھر دنیا جسے میں بھیج رہا ہوں تمہیں یہ دنیا جو ہے اس کے پہاڑوں کو نہ دیکھیں اس کے آبشاروں کو نہ دیکھیں اس کے لمبے لمبے سرخوں کو نہ دیکھیں بہتے دریاؤں کو نہ دیکھیں سمندری کی موجوں کو نہ دیکھیں ستاروں کے حسن کو نہ دیکھیں چمکتے ہوئے چاند کو نہ دیکھیں اونچی اونچی محلات کو نہ دیکھیں وہ بڑے بڑے کمکموں کو نہ دیکھیں یہ جو حسن تمہیں بکھرا نظر آتا ہے کائنات میں بنانے والا میں ہوں یہ تو ایک ظاہری پکچر ہے لیکن اس کی حقیقت جو ہے بہت مختلف ہے حقیقت جو اس دنیا کی وہ یہی ہے پریشانی ہے مصیبتیں ہیں جو حقیقت ہے تو وہ حقیقت سب کو ملتی ہے ملتی ہے نہ ایسا دیکھ دنیا جو ہے فرمایا جو قید خانہ ہے قید خانے میں کہاں رات ہوتی ہے قید خانہ اس کو فرمایا مصیبت و گھر اسے فرمایا دھوکے کے گھر اسے فرمایا اللہ نے اس میں ایک تشریح اور یہ جی فرمائی کہ مردہ گدھے سے بدتر یہ دنیا فرمائی یہ تو اس کی اصلیت ہے تو یہاں آرام کہاں دوستو کہ دولت لام دے سکتی ہے یا کوئی صحت آرام دے سکتی ہے، کوئی چیز آسائش دے سکتی ہے، ہم تسلیم نہیں کرتے اس چیز کو، نہیں تر کرتے، ہم بازی نہیں آتے، ہم اس تعریف کو بھول جاتے ہیں جس نے اللہ پاک نے جو اس دنیا کو بنائی ہے اس کو خود تعریف کی ہے، اس کی کوئی دوسرا آدمی نہیں کر رہا، اس سے بہتری تعریف اس جگہ کی کون کر سکتا ہے اللہ کے علاوہ؟ نہیں، ہمارا حال تو ایسے جیسے کوئی شخص ملتان چلا جائے، ملتان جانتے ہیں شہر ہے، میرا تعلق ہے اس سے، ماشاء اللہ تین چیزیں بہت مشہور ہیں اس کی، گرد، گور اور گرم، بہت آسانی سے ملتی ہیں تین چیزیں، آندھی چلتی ہیں تو بس پھر آدمی جو ہے گھر سے نکلتے اور ہوتے جب واپس آتے تو پھر مختلف ہوتا ہے مٹی کا پتلا ہی ہوتا ہے پھر، اور جو گور ہیں وہ تو ہر قدم پہ چپے پر جو آپ کو قبریں ملیں گی بزرگوں کی، بہت تاریخی شہر ہے، بڑے بڑے بزرگ ہیں، بات تو کہتے ہیں صحابی یہاں سے گزرے، تابعین بھی یہاں آئے، بڑے بڑے حملے ہوئے اس شہر میں، بہت ایک تاریخی شہر ہے، بزرگ اعتبار سے بڑے بلند بزرگ وہاں اللہ گئے، بڑے بڑے اولیاء اللہ موجود ہیں وہاں پر، اس کے ساتھ کیا ہے اس کا تحفہ؟ گرم، گرمی کا انداز یہ ہے کہ جب ہم صبح نکلتے تھے، صبح کی بات کر رہا ہوں بالکل، نماز سے تھوڑی بات فجر کے بعد جو صبح شروع ہوتی، تو اس وقت بڑا سہانا موسم ہوتا تھا، اس سہانے موسم کا ٹمپریچر 80 ہوتا تھا اس وقت 80-90 سے جو دن سٹارٹ ہو تو اس کا پرائم کتنا ہوگا آپ کو سوچیں، تو وہاں اگر کوئی آدمی جائے اور کہے جی کہاں جانے، ملتان جا رہے ہیں، پھر وہ رکھے کمبل ساتھ میں اور لحاف ساتھ لے جائے، 3-4 سواٹر لے جائے، کدھر جا رہے ہیں؟ ملتان جا رہے ہیں، اچھا یہ کیا موجود گیا ملتان، وہاں تو یہ معاملہ ہے، یہاں کیوں آ گئی؟ میں اس لیے آ گئی کہ شاید مری بن جائے یہ، وہ تو ملتان نہیں رہے گا، مری تو نہیں بن سکتا، مری ایک اور جگہ ہے، پہاڑی علاقہ ہے، جس میں مثال دوں گا آپ کو انڈیا کی راجستھان کا مقابلہ اور شملہ جو خوبصورت جگہ ہے پہاڑی، تو لوگ اس کو بیوقوفی کہیں گے یہ کیسے بن سکتا ہے، یہ تو ہائی گرمی، تو کیا لیاف لے آئے، تاکہ ٹھنڈا ہوگا بیچارہ، وہ لیافوں کو لپیٹنا پڑے گا اس کو، اور جو گرم کپڑے تو کیا اترنے، جو جسم پہ کپڑے وہ بھی اتریں گے، بلکہ ایک ہی چیز رہ جائے گی صرف، باقی تو سب اتر جائے گا، صدر ڈھانپنے والی، تو بالکل ایسے ہم بیوقوف ہیں، دنیا جو ایک مصیبتوں کا گھر ہے، پریشانی کا گھر ہے، نہ کھائی سب کچھ، اتنی تعریف کی گئی اس کی، تو ہم کہتے ہیں نہیں، ہم تو وہی لیاف اور کمبل لے کے آئے ہوئے ہیں اس دنیا کے اندر، ہمیں تو اس کو مری بنانا ہے، ٹھنڈی ہوائیں لینی اس دنیا سے، ہم نے تو یہاں محل بنا لینے ہیں، یہاں تو ہم نے جنت بنا لینی ہے، اور یہاں ہم نوریں بنا لینی، اسی کاوش اور کوشش کے اندر، کوشش تو بہت کر رہے ہیں ہم، وہ کرتے ہی رہیں گے، عورتوں کو حوریں بنانے کے لیے کہ جنت کی حوریں ہیں یہ، چند گھنٹوں کے لیے وہ حور بن جاتی ہے بیچاری، بال وال رنگ کے منہ سے ہی کر کے پینٹ کر کے، 3 گھنٹے کے بعد پھر چوڑائل بن جاتی ہے، حسلت نہیں کھلاتی ہے، حور کہاں گئی، ننگا بھی کر دیا بیچاریوں کو، حال خراب کر دیا ان کو حور بناتے بناتے لوگوں نے، کہاں سے کیا بنا دیا، حور کہاں بنے، وہ حور بنانا چاہتے، محلات کو بنائیں گے، مکانوں کو تو اس تصور سے بنائیں گے کہ ہم جنت کے محلوں کا ہم مقابلہ کر رہے ہیں، ذہن میں انسانوں کی ہوتا ہے، بڑے بڑے مکانات بنا لیتے ہیں بھائی، اس میں سے نہریں بھی گزار لیتے ہیں، اور اس کے اندر جناب کیا کچھ لگاتے ہیں، نہنے کے سوئمنگ پول اور یہ وہ، آدمی دیکھ کے حیران رہتے کہ کیا ہے، کتنی دیر کے لیے انسان یہاں آئے، میں پڑھتا تھا ایک زمانے میں تو ایک دوست بنا میرا، تو اچھی دوستی، دوست تو بہت کم ہیں میرے، بنے بھی نہیں شاید، تو اس نے بڑا مجبور کیا کہ آپ آج چائے پئیں چائے پئیں چائے پئیں، میں کب میں تو جاتے ہی نہیں، خیر وہ مجھے لے گیا، زمانے کا زمانہ تھا، اب میں آپ کو ڈسکرپشن نہیں دے سکتا اس کے مکان کی، اب تک تو میں نے نہیں دیکھا ایسا، اللہ پتہ نہیں کیا بنایا تم لوگوں نے، یہ لاہور کی بات کر رہا ہوں آپ سے، عجیب و غریب مکان، کوئی چیز بھی یعنی دنگ کر دینے والے، کیا سجاوٹ، کیا بس کو آپ یہ دیں گے، جو سب سے گندی جگہ ہوتی ہے ٹوائلٹ، اس کے ٹوائلٹ کے یہ حال تھا کہ آدمی دل کرتا تھا یہاں سوچے، وہ لگژری ٹوائلٹ آدمی دیکھ کے حیران ہو گیا کہ یہ بھائی یہ وہ کیا ایک خپت انسان کے ذہن میں، بس یہ دنیا جو ہے ہماری کیا بن جائے، بنتی تو نہیں نا، ملتان تو ملتان رہے گا، مری بن جائے گا، کبھی نہیں بن، تو گرم جھونکے لگیں گے دنیا کے، تو اتنا بڑا ایک دھوکہ ہے کہ ہم زندگی میں لگے ہوئے ہیں کہ آسائش آ جائے، مزے آ جائیں، یہ آ جائے، फलां से टॉप चले जाएं आप, टॉप यही है किसी मुल्क के आप वजीर बन जाए, कभी बादशाह बन जाते थे, तो उसके उससे जाके इंटरव्यू ले लें कि भाई तुझे कितना सुकून है। तो इसका जवाब तो बहुत अच्छे एक फकीर दे गए, अभी नदम जो थे सल्तनत को लात मारिए बैठ के फकर गुदड़ी पहन के, किसी ने आके पूछ लिया हजरत ये क्या मामला, आप इतने बड़े महलों को छोड़ के आप यहाँ आ गए। बड़ा मशहूर वाक्य है, सुन चुके हैं तो के नहीं, और बहुत से इस किस्म के बादशाह क्यों कहते भाई आपने ये क्या कमाल किया, क्या खदमाएं और क्या महलात और ख्वाब, जन्नत को छोड़ के आप आ गई बैठे या गुदड़ी पहनी है पता नहीं क्या सीधे हैं बैठ के आप। तो जवाब उन्होंने कुछ नहीं दिया मुंह से, जिस चीज से सीरे थे उन्होंने समंदर में फेंक दिए दरिया में। तो उनसे कहा आवाज मारी के मेरी जो है सुई लेकर आओ वापस। तो उस दरिया की जितनी मछली थी सब सुई लेकर ऊपर आ गई। तुमने ये तो मेरी सुई नहीं है, तो तुम सोने की सुई ले आओ, जो मेरी सुई गिरी वो लेकर आओ। फिर गोता मारा, फिर जो उनकी सुई गिरी थी वो वापस लेके आ गया। कहता जब बादशाह तुम जैसे बेवकूफों का बादशाह था, लेकिन अब पूरी कायनात मेरा हुक्म मानती है, मानती है। क्यों? क्यों उसका गुलाम बन गया जिसकी सारी बादशाहत है। तो ये एक बहुत बड़े धोखे में हम लोग फंसे हुए हैं। बेशक मैं आपसे बात कर लूं, आप मुझसे बात कर लें, लेकिन हमारी पट्टी वही होगी, हमने लियाफ और कम्बल लेके जाना है मुल्तान, हमने निभा जाना, हम इस दुनिया को जन्नत बना के छोड़ना है। मर गए, जलील हो गए, दरबदर हो गए, बी बच्चों को छोड़ दिया, परेशानी में मुबतला हैं, और जो जो हालात हमारे, क्यों कि हम हर मसाइल से कोशिश करते हैं बस हम जन्नत बनाए इसको। सुकून खत्म हो गए, नींदें खत्म हो गई, सेहत खत्म हो गई, बच्चों को छोड़ दिया, माँ बापों को छोड़ दिया, घरों को छोड़ दिया, यानी इतनी बड़ी बड़ी हमने जिंदगी कुर्बानी दी है कि किसी तरीके से हमारी जन्नत बन जाए। आज तक मैंने बनती तो नहीं देखी, आप भी हैं, चलो यार फिर इसको छोड़ के इधर चलें, उधर चलें, इधर चलें, दुनियाओं के चक्कर लगा लिए, कोनों में बैठ गए, खोता फिर खोते ही रहा, फिर वहीं क्यों भाई, इतना उधार है जी, इतना चढ़ गया जी, इतना कर्जा आ गया जी, तो ये तो वहाँ भी हो सकता था जो आप यहाँ कर, जो रोटी यहाँ मिल लिया वहाँ भी खा लेते, यहाँ भी खा लेते, यहाँ शौक से नहीं जी, वहाँ तो मुश्किल से कभी चिकन मिलता था, तो ठीक है आप दो दिन आपको डॉक्टर खिलाएगा, उसके बाद आपको ऐसी बीमारी लग जाएगी, यहाँ भी डॉक्टर कभी ये खाओगे तो बहुत परेशानी है, फिर दाल पर आ जाएंगे आप। फिर दाल पर आ जाएंगे आदमी, और सूखे पत्तों पर आ जाएगा हरे भरे जो है, भाई सैलड खाओ जनाब, कुछ नहीं खाना, नहीं अंडा हम नहीं खा सकते, फला चीज हम तो वहां से इसलिए आए थे यहाँ खाएंगे, यहाँ डॉक्टर ने फिर मना कर दिया, आपकी सेहत खत्म हो गई। क्यों? इसलिए कि अल्लाह ने कहा ये दुनिया तो ये खासियत यह है इसकी, इसकी रियलिटी है, तुम क्या पागल बने फिरते हो, तुम्हें तो यहां भी सुकून नहीं है, और इसको तलाश जन्नत बनाते बनाते आखिर होगा क्या कि तुम वहां भी जहन्नुम में चले जाओगे, और यही हो रहा है कि यहां से निकल रहे हैं जन्नत बनाते होते जा कर रहे सीधे जहन्नुम की तरफ, रोखे मारे भागे जा रहे हैं। मुत्तफिक इस पे सारी दुनिया, अंदाजा लगाएं जो लोग मानते हैं नहीं मानते सब मुत्तफिक हैं कि इन्हें इसको जन्नत बनानी है, उस पे लड़ रहे हैं, झगड़ रहे हैं, मार रहे हैं, लोगों को खतर हो रहा है, फसाद सारा दुनिया का यही है, इसका माल मैं ले लूँ, इसका पैसा मैं ले लूँ, इसकी दुकान मैं ले लूँ, इसका मकान ये ले लूँ, सुबह से उठ के रात तक हर इंसान की यही कोशिश, गलत करूँ सही करूँ दोस्तों, बस और कोई मकसद नहीं है हमारा बिल्कुल भी, बस थोड़ा मिल गया, क्या मकसद ये कि चलो नमाज आगे पांच वक्त नमाज पढ़ ली किसी ने, बात तो इस पर भी नहीं है ना, बात ने ये काम शुरू कर दिया, लेकिन दिल में वजह है वही कि नमाज पढ़ने के बाद ही करूँगा वही काम, इसको जन्नत बनाना है ऐसी कि तैसी जो कुछ हो जाए, ये भी हो रहा है ना, फिर नमाज जो पढ़ ली फिर उसी काम पर लग गए, इस काम से नहीं हटता आदमी, मानने वाला हो ना मानने वाला, इबादत गुजार हो कुछ भी हो, तो आखिर कब तक इंसान चलेगा सोचिए। बड़ी अच्छी बात अल्लाह ने मुझे अपने लिए जहन में डाली है कि इंसान की जिंदगी कितनी रहेगी क्या पता, सारी सारी जिंदगी इंसान घरों को छोड़ देता है, अपने रिश्तेदारों को छोड़ देता है, ऐसे ऐसे हकूक को ख़त्म कर देता है, हकूक लिबाद जो सबसे बड़ी इबादत है, इस चीज़ के लिए उनको ख़त्म कर देता है, उन हकूक को भूल जाता है, तैश में आगे कभी बाप की बेइज्जती कर देगा, माँ की क्या कर रहे हैं आप, मुझे हर वो कान खाते रहते हैं आप ये वो, कभी उसने फोन कर कह दिया किसी बाप ने कि आग भाई मुझे अस्पताल ले जाना, वही गुरु मैं बिल्कुल प्रैक्टिकल बातें बता रहा हूँ आप, बिल्कुल ये जिंदगी के स्केच हैं हमारे, कोई हमारे सामने से अच्छा नहीं लगता हमें, कोई इंसान भी बीवी बच्चे सब क्यों भाई, मेरे पैसे कमाने का वक्त है क्या आप काम करते हैं, सब मेरा डिस्टर्ब कर रहे हैं मुझे, मैं जन्नत बना रहा हूँ अपनी इस वक्त। वो चुनी ज्यादा जोर लगा के आदमी के एक डिटैच हाउस ले लिया दो, ये मेरी जिंदगी के वो ये पैदा है, मेरे सामने तीसरी जनरेशन निकल रही है भाई, जिन बच्चों के कानों में आवाज़ दी थी वो भी जवान हो गए, उनके बच्चों के कानों में अजानें दे दी, और उनके जो बाप थे जो सबसे स्टार्ट हुए वो तो कब्रों में चले गए, तो मैं तो तीसरी चौथी जनरेशन देख रहा हूँ, मेरे आपको भी चला जा रहा है, सब जनरेशन जितनी मैं देखे ना, बाप उसका बेटा फिर उसका बेटा उसका बेटा, अब तक तो यही चल रहा है काम, यही काम। तो ये तो भाई बहुत बड़ी बात है, सोचने वाली बात है, ना हम दुनिया के और ना धोबी का कुत्ता कहते हैं, धोबी का कुत्ता ना गार्ड का ना, क्या करना चाहिए इसको, कैसे जान छुड़ाए, सोचें इस पर, सोचने का मौका है या नहीं अभी भी, दिल कर रहा है सोचने को, बात करें आगे फिर सही बताएं, कुछ समझ आ रहा है, हम बेवकूफ हैं मुल्तान में बैठ के मरी बना रहे हैं, समझ आ रही बात, हमारी जिंदगी ऐसी है या नहीं है, पूरी दुनिया की जिंदगी ऐसी है, पूरी दुनिया मानने वाले हो, मैं उसकी मिसाल दे दीजिए, नमाजी परहेजगार है, वो भी नमाज पढ़ के काम वही करना है, फिर हमने दूसरा काम नहीं करना, बेटों को देखना है, ऐने कितना कमा लिया, उसने कितना कमा लिया, वो ये पांच मिनट किसी घर जाए बैठ जाऊंगे, इतफाक है, अब तो दूसरी नजर से मैं देखता हूँ ना, हजरत के बरकत से तफैल से अपने शेख के सीने का थोड़ा दरवाजा खुला है जरा, जज करने के लिए फर्क कि असल क्या और नकल क्या है, अल्लाह वालों की बरकतें तो है ना, ऐसे इंसान तो जहाँ जाओ इतफाक करो, तीन चार बेटे हैं तो सलाम, तो ये मेरा बेटा फला है जी, ये मेरा बेटा फटा है, ये डॉक्टर है जी, ये वकील है, हमारी ज़मीन इतने हैं, मकान है इतने में, फला मकान बना दीजिए, हमारे कौंसिल, अरे इससे आगे कोई बात और है और बात तो करो, इंट्रोडक्शन ही होता रहेगा सब, वो आगे जी वो इतना है जी, इसके पास इतना पैसे, इसके पास इतना मकान है, बस जी ये मैं कहा माशाल्लाह तो कर लो भाई, इतना तो कर लो, इतनी जन्नत बन गई आपकी, और फिर अगर हार्ट अटैक आपको हो गया तो फिर आप क्या करेंगे, ये पूरे के पूरे यहीं रह जाएंगे, किसी ने आपकी कब्र पे आके एक दफा भी फातह भी नहीं पढ़नी, इतना आसान तरीका अल्लाह ताला ने बताया है, हम अपने गिरेबान में मुंह डाल के देखें, जो सबसे अजीम हस्ती है हमारी, सबसे अजीम हस्ती है हमारी, दो हिसाब से होती है, पपना जिसने हमें पाला, अल्लाह ने अपने नाम के साथ रब लगाए या हमारे माँ बाप के साथ लगाए, हमारा रब्बा यानी सगीरा, कितना बड़ा एजाज है, ये कौन है, जिस्म की परिश करने वाले, और एक है रूह की परिश करने वाले, मशाइख अकराम अल्हम्दुलिल्लाह, दो हस्तियां जो है कायनात की अजीम है हमारे, जिन पर हमारे बड़े आसान है, मुझे आप भी बताएं, अल्लाह ने इसके लिए इतना आसान तरीका बताया, जो तीन दफा कुल वाला पढ़ ले कितना सवाब है, ऊंचा बोलो हाँ जी, एक कुरान, इतनी तौफीक हो जाए कि हर नमाज के बाद फर्ज के बाद ये तीन दफा पढ़ के हम फौरन कहें ये मेरे उनको भी सवाब पहुंचे, बस इतना कहना है, तो हाल जो होता है कि कब्रिस्तान के अंदर किसी बुजुर्ग जा रहे थे, उन्होंने देखा कब्रिस्तान के अंदर मिलों लोग वो चुन रहे हैं लोग, और एक बुड्ढा साइड पर बैठे, तो बुजुर्ग बैठ गए, तुम यहाँ बैठो ये क्या हो रहा है, कहते जी ये हजरत बात ये कि हम सब मुर्दे हैं और किसी ने सवाब बख्शा है हमें दुरूद पढ़ के और ये कुल हल पढ़ के, तो ये हम तक पहुंचे तो हम सब तकसीम कर रहे हैं उसको, ईद हो गई आज हमारी, सोच इस दुनिया को नीचे वाले का हाल क्या है, बाबा तुम क्या कर रहे हो बैठ के यहाँ पे, इतना सवाल उठ रहा है, कहते यार मुझे तो जरूरत नहीं, मैं बड़ा अमीर हूँ, कैसे, कहते मेरा एक बेटा है तो उसको हाफिज बनाया था, तो वो क्या करता है कि सुबह जब काम पे जाता है ऐसा हाफिज बनाओ ना बेटा, हाफिज बनता नहीं तो पैर डालते हैं यूनिवर्सिटी में, चलो पहले ये करो काम फला काम करो, जो पढ़ा लिखा वो भी भूल जाते हैं, इलम ही भूल जाते हैं, बुखारी का नहीं पता, क्या जुल्म कर रहे हैं लोग, अंदाजा लगाए अंधेरे और रोशनी को मिलाते हैं, इतना डर है कि पढ़ाया क्यों था, अगर इतना डर है कि इसको भूखा मरेगा, ये खा नहीं सकेगा, तो उसको फिर वहां भेजने की क्या जरूरत थी, सिर्फ ये लोगों को दिखाने के लिए। बड़ी खरी बातें करता हूं, इसका जवाब क्या देंगे आप? आखिर सारी जिंदगी उसको नहीं, उस बाप को लानते भेजेगा, उस शख्स ऐसा तैयार करेगा अल्लाह पाक उसके बेटे को जो उस पर लानते भेजेगा कब्र के अंदर। तो उसने क्या कहा, जी मैंने एक बेटा था हाफिज बनाया अल्हम्दुलिल्लाह, हाफिज बनाने के बाद उसने, अब मैं मेरा इंतकाल हो गया, तो वो क्या करता है कि वो काम करता है अपना, काम करने के बाद सुबह से निकलता है तो कुरान की तलाश करता है, शाम तक ये कुरान ख़त्म कर लेता है, और वो मुझे बख्श देता है, मैं बड़ा अमीर कमीर हूँ, सारे मुझ पर रश्क करते हैं, और देख लो ये तो एक दफा सवाब पड़ा है तो कब्रिस्तान में ये रौनक लगी है, तो मेरी रौनक को क्या हाल हो भैया? आपके बेटा कहता अगर मेरे भी यकीन नहीं है पता, मैं आपको बता दूँ, जाके देख लें, उसके बताएं पता, उसने पता बता दिया। वो चलो देखें से ये आदमी कौन है बस्ती में, उस बस्ती में पहुंचा, चला जाना, चलते चलते देखा, उसने पता पूछा, कहते जी वो तो एक मजदूर है, रेड़ी लगाता है, अभी गया इस तरफ बाजार की तरफ, वो तो भागा, तो वो रेड़ी लगाई, रेड़ी समझते हैं ना आप, और रेड़ी होती है, रेड़ी होती है उसको क्या बताऊँ आपको, यानी एक हाथ से बनाया होता है, उस पर जिस तरफ कोई प्याज बेच रहा है, कोई तरबूज बेच रहा है, चार पाँच चीज़ें रखी होती हैं, तो वो धकेलते रहता है रेड़ी को, आवाज़ मारता रहता है, आओ भाई खरबूजे, आओ भाई बना, आओ भाई डन डन आवाज़ें मारता है, लोग घरों से निकलते हैं और ताज़ा सब्जी लेते हैं, रेड़ी बेचारा धूप के अंदर फिरता रहता है, नंगे पाँव नंगे पीछे, और नीचे के पानी रखा होता है, कभी पानी पी लिया, सुबह से लेकर शाम तक करके अपने पैसे कमा लेते हैं, यह हमारे मुल्क के अंदर है आप जानते हैं सर। तो उसने देखा वो रेड़ी चला रहा है और उसने सामान रखा, तो मैं उसको खड़ा होकर देखता करता क्या है, कहता मतवातर वो सामान बेच रहे, उसके होंठ चल रहे हैं, होंठ चल रहे हैं, तो काफ़ी देर तक घंटे खड़ा रहा, तो वही होंठ चलते रहे, उसको बेचते रहा, ये होता है ना हाफिज, सुभान अल्लाह हाफिज। आप हमारे हाफिजों से पूछें कि दौर करते बस ज्यादा तराबी में बड़ा शौक है, तराबी आगे खड़े हो जाए, बच्चे बाप धक्के दे रहे, चलो तू पढ़ा, चलो तू पढ़ा, अल्लाह के बंदे दूसरों की नमाज तक तुम खराब कर रहे हो, क्योंकि बाप जानता है कि मेरे बेब की बाप की असलियत, मेरे बेटे की असलियत क्या है, कितना बदमाश है, लेकिन सिर्फ टक्का मारने के लिए, ये आज की दास्तानें बता रहा हूं, वो धक्का देते है जाओ सामने खड़ा कर, नहीं इसने पढ़ना था, इसने तो झगड़े करते, मना होकर ठीक है छुपाए कि पता नहीं ये अपनी खराब लोगों की नमाजें खराब ना करो, तकवा अगर हो, खौफ खुदा हो कि कितने लोगों की नमाजों का बोझ उस इंसान पर पड़ेगा, पता नहीं आप सुनो मारा खुदा की किस्म, कुरान भूल गए, कुरान का यह है कि अगर मुझे छोड़ दोगे मैं तुम्हें छोड़ दूंगा, हाँ जी किया था जी, हाँ जी, हाँ जी, फला इलाह हासिल किया था, बस कुछ नहीं, बस क्या मुल्तान, मुल्तान को मरी बना रहे हैं हम लोग, इस दुनिया को जन्नत बनाना है, जय कुरान चाहता तो जय, फला चीज जाती है तो जय, हमने इसको जन्नत बनाना, जय सब दुनिया जा रही है, अरे बस मेरा ये हो जाए काम जिसमें जन्नत बन जाए मेरी। तो वो नजदीक गया, सलाम किया कि भाई तुम ये क्या कर रहे हो? कहते बेच रहा हूँ, क्या चाहिए आपको? कहते नहीं चाहिए नहीं, मैं ये पूछ रहा हूँ ये जो होंठ तुम्हारे चल रहे हैं क्या करता है? कहते मैं कुरान पढ़ता हूँ। क्यों? कहते मेरा बाप था अजीब, से मुझे बड़ी मेहनत से कुरान पढ़ाया, मैं उसका एहसान कैसे उतारता हूँ? ये क्या औलाद थी कि मैं उसका एहसान कैसे उतार दूँ अपने वालिद साहब का, मैं उसको कैसे भूल जाऊँ? यहाँ क्या है, एक आदमी मैं जानता हूँ उसका बाप इसलिए नाराज है कि तू हाफिज क्यों बनी है, तू जिक्र क्यों करते हैं, सुभान अल्लाह अंदाजा लगा, यानी वो इस चीज से मना करते हैं बच्चों को, अगर वो दीन पे चल रहे हैं ना तो दुआएं कराते हैं कि दुआ कर दो जी दीन पता नहीं किस काम पे लग गया है, सीधे सीधे कपड़े पहनने लगे, सीधी शक्ल बना ले, पता नहीं किस काम पे दुआ करा रहे हैं, ये आज की बात कर रहा हूं, दुआ करा रहे हैं कि ये किस काम पे लग गया है अपने उस बेटे के लिए, जो खराफात में फिर रहे हैं लोगों बेटे उस पर रो रहे हैं, और जब नेक हो गया बच्चा तो दुआ करा रहे हैं, यार दुआ करना ये किस काम पे लग गया है, बहुत एक्सट्रीमिस्ट हो गया है जी, तो फना कर ये तुझे बहुत नमाजें पढ़ने लगा है, तुझे जिक्र भी करने लगा है, ऐसे बाप जहन्नुम में खड़े हैं ऐसे लोग, कसम खुदा की ये बाप है, कौन से बाप है जिनको ये गम है, बाप के सीने ये गम होता है अगर कोई प्रैक्टिस नहीं करा आदमी, अल्लाह कहता है बाप के माँ को सिर्फ मैंने ये दी है कि वो इस चीज की दुआ, किसी माँ को यह गम नहीं, ऐ मेरा पुत्र है उन पैसे देगा, ए पुत्र मेरा ऐ पैसे देगा, फिर ऐ मकान बनाओगे, ऐ बिल्डिंग बनाओगे, लानत अल्लाह कसम खुदा की लानत ढेर है लोगों पर, कैसे بچوں کو دیکھ کے بس یہی چیزیں یاد آتی ہیں، کیا لعنتیں ہوں گی ان کے گھروں کے اندر، کیا منوسرتیں ہوں گی، لیکن جنت بنانی ہے ہم نے اس کو، تو اس کے لیے ہم یہ بھول جاتے ہیں کہ بیٹوں کے حق کھا جاؤ، بیٹوں کے مال کھا جاؤ، بس یہ کر لو، بس حال ہی نہیں، دنیا کوئی نہیں، باتیں میری تلخ ہوتی ہیں لیکن جنت تک لے جائیں گے اگر تم ان باتوں کو سن لو. میں تو دل دلی والی باتیں کرتا ہوں، راستے والے کے راستے پہنچ جائیں کس طرح، یا سن لو تو شوق سے گاؤ، اس ایسے بھی گاؤ، اس کو کیا، یعنی اس نے تو کبھی اس چیز کو مانا ہی نہیں کہ میرا باپ میرا بیٹا کبھی وہ پڑھے اور اس کی کوئی تربیت ہو، پر زندگی بھی اس کو روکا کہ دین پینا ہے، کس طریقے سے دین پینا ہے، لیکن اللہ جس کو بنانا چاہے اس کو کون روک سکتا ہے، کسی فقیر کے ہاتھ میں ایسا آدمی لگ جائے وہ تو ہیرا بنا دیتا ہے، اس نے پورا زور لگا لیا کہ میرا باپ میرا بیٹا سیدھا نہ ہو، اللہ نے پورا زور لگا دیا کہ میں نے اس کو تیرا ولی بنا کے بھیج دیا، میرے دیکھنے والی بات ہے، بتا رہا ہوں، پورا زور لگا لیا اس نے کہ میں اس کو صحیح جو ہے نا ہونی نہیں دوں گا میں کسی، تو دنیا کی کوئی طاقت اس کو روک نہیں سکی کہ کسی جگہ بھی اللہ کا ذکر سے رک جائے یا دین سے رک جائے، بلکہ خود تنہائیوں میں بیٹھ کے اس نے، ریکارڈ ہے، اس حالت میں تنہائیوں میں بیٹھ کے اس نے اللہ کے ذکر کیا اور پورا قرآن حفظ بھی کیا، پھر کیا انعامات ہوں گے، اس نے قابو کر لیا ان چیزوں کو اور اس پہ شکر کیا تو بہت انعامات، اب اس باپ کو وہ باپ مستحق ہے اس کو قرآن کے پڑھا جائے، جوتے مارنے چاہیے ایسے ماں باپ کو، پڑھیں گے آخرت میں کہ تم نے کیا بنایا، یہ تو اللہ والا میرا درویش تھا، کسی نے اس کو اس آسان دونوں لوگوں کا مانو، تم تو برباد کرنے تھے میری قوم کو، برباد کرنے والے تو خود اپنے بیٹے سے کہتا تھا بدماشی کر فلاں کام کر تاکہ دنیا تو جانے ہی کیا تو کس کام پہ لگ گئے، تو اس نے میرا باپ تھا غریب تھا، اس نے مجھے قرآن پڑھایا، اس نے یہ نہیں کہا کہ میری دولت نہیں چھوڑی، میرا کوئی میرے لیے مکان نہیں چھوڑے، دیکھو جی ہمیں کس کام پہ لگا، آج یہ بھی بڑا شکوہ کرتے ہیں ہمیں کس کام پہ لگا دیا، ہمیں کیا کر لیا، ہمارے پاس نہ مکان ہے نہ ہمارے پاس یہ چھوڑا، ہمارے لیے فلاں چھوڑا، ایسے بھی تو ہو جاتے ہیں نا بعد حافظ میں، تو اس نے کیا کہا کہ میں تو زندگی بھی آسان نہیں بھول سکتا، کیا مجھے دولت اس نے دے دیا الحمدللہ، اپنے باپ کا کیسے آسان دوں، تو میں پھر یہ کرتا ہوں جو ہونٹ میرے ہل لیں نا، تو میں صبح جب نکلتا ہوں کام سے تو رات تک ایک قرآن ختم کر کے اپنے باپ کو بخش دیتا ہوں، تو ریکمنڈ ہوگی بات اس کی، چلو بات قصہ ختم، ان بزرگ کا پھر گزر ہوا وہاں سے، یہ حقیقی بات بتا رہا ہوں، یہ ڈرامہ اسٹوری نہیں سنا رہا آپ، میری عادت نہیں ہے کس سے کہانی سنانے کی، میں تو درویش آدمی ہوں، یہ مجمع لگانے نہیں ہے مائی، بس کسی کے دل میں میری بات اتر گئی الحمدللہ میری محنت قبول ہو گئی، پھر ہزاروں لوگ سننے سے عورتیں ہزاروں سنتی ہیں، ہزاروں مرد سننے سے بات، یہ آپ ہی نہیں بیٹھے میں آپ کو سنا رہا ہوں، میرا آپ سے کوئی تعلق تو نہیں ہے، جو مجھے پتا ہے کہ اس وقت دنیا کے کون کون لوگ سن رہے ہیں، اللہ تعالیٰ نے کس انسان کے لیے یہ بات کہی ہے مجھے نہیں پتا، مکے میں ہے، ریاض میں ہے، جدے میں ہے، سب دنیا سن رہی ہے اللہ کے فضل سے، کس کے لیے اللہ یہ بات کہہ رہا ہے مجھے نہیں پتا، یہ نہ سمجھیں گے میں آپ کو سنا رہا ہوں آپ کے لیے باتیں کرتا ہوں، یہ تو خوش قسمت ہے آپ میرے سامنے بیٹھ جاتے ہیں، ہاں قدر نہیں نا اس کی، قدر نہیں نا، ان سے پوچھو جو بیچارے بیٹھ نہیں سکتے، آج ایک بچہ آیا 17 سال کا عمر، شرم کے مقام دیکھیں ہمارے کتنے نخرے مارے، 17 سال کا بچہ تھا، اوپر سے لے کے زخم پٹا، کوئی جسم کا حصہ نہیں جو رس نہ رہا اس کا خون سے، ایکزیما کی پوری حالت، دیکھ کے آدمی ججری سارے، کیوں کہ جی اپنے شیخ کے دیدار کے لیے آیا ہوں، بھائی کیسے آئے تو، میں جی فلاں جگہ دور دور سے آیا، یعنی دوسرے شہر سے آیا، میں جی ٹرین میں بیٹھ کے آیا ہوں، بس میں سوچتا 10 منٹ مل لوں گا، اتنی محبت، یہاں بہت محبت، ذکر سے بڑی محبت، اندازہ لگا ہے، اس نے کہ جی بات کہی جی، اس وجہ سے میں آپ کو کہہ رہا ہوں، آپ لوگ بیٹھے ہیں نا، اپنے آپ کو سمجھنا نا کہ آپ کے لیے کام چل رہا ہے، ایسے ایسے لوگ ہزاروں درد مند لوگ ہیں، یہ تو پتہ نہیں آپ بیٹھے ہیں اس پہ، آپ قدر نہ کریں تو پھر اس کی کیا علاج ہے، کہ آپ کو سنائی جا رہی بات، کہتا جی ایک بات میں آپ غلط، بچہ تھا نا، ایک بات میں آپ غلط ہیں، میں کہ سبحان اللہ، کمال کیا ہے، مجھے غلطی بتا، میری کیا غلطی ہے، بچہ کہہ رہا ہے پڑھاسا میں، ہاں کیا غلطی ہے، کوئی تقریر کی ہے، کوئی ایسی بات کی ہے، ایک بات میں غلط ہے جی، ہاں بتائیں، کہتا آپ کہہ رہے تھے کہ آن لائن سن لیا کرو، تم بیمار ہو، تو میں تو ایک دفعہ آپ کے ذکر میں آ گیا فلاں دن، میں پھر جو فلاں دن میں وہ تو زمین آسمان کا فرق، آپ کی شکل دیکھ کے آپ کے بڑے میرے تو سارا جسم ذکر کر رہا تھا، مجھے شرم ہو گیا، میں کہوں تو آپ کی صحت کی وجہ سے میں نے کہا تھا آپ آ سکتے ہیں روز، کہتے پھر اتنا فرق کیوں ہے، آپ نے مجھے کہا تھا کہ اس پہ کر لو، کہ محبت ہے نا جی، تو आप जो चौड़ों के बैठे ये आपके लिए बात नहीं, हाँ उन लोगों के लिए बात है जो इस वक्त बैठे हैं और शुक्रगुजार लोग हैं। इन बातों इसकी किस्सा समझ के नहीं सुन रहे बल्कि अपनी नसीहतों को सुन रहे हैं कि हमें क्या क्या कमी है, अपने आप को टटोल रहे हैं, अंदर रो रहे हैं, फरियाद कर रहे हैं से कि हम वाकई इस इस्लाम तो जलील खुआर होकर बैठे हैं, आखिरत में मिलेगा हमें क्या। उन लोगों के लिए बहुत कीमती चीज़ है, वक्त है। तो फिर वक्त गुजर गया, अल्लाह वाले जो थे फिर उनका गुजर हुआ उस कब्रिस्तान में, तो फिर वो सीन देखा अल्हम्दुलिल्लाह, फिर किसी ने बख्श दिया, दुनिया लगी हुई है, लूटपाट मची हुई है, मुर्दे जाग रहे हैं अपने चले। तो अब वो बुढ़ा नजर नहीं है, वो किधर गया, झांक के देखा था वो भी लगा है बुढ़ा, और वो भी चुन रहा है उसके साथ, ये क्या हुआ। आवाज मानी बहुत क्या, कहता नहीं मैं बहुत मशरूम है, बात तो सुनो क्या बात है। कहते आप तो बहुत अमीर कबीर थे, आप उधर कहाँ लग गए, इसी मजमे में लगे आप तो, उस दिन तो बड़े फ्राक खाल थे, ये क्या हुआ। कहता हाँ जो मेरा देने वाला था ना भाई, उसका भी इंतकाल हो गया, अब मुझे कोई बस बख्शता नहीं है, तो मुझे यहाँ लगना पड़ता है। मैं तो हम में तो इतना भी नहीं है, इतना भी नहीं कि हम ये तीन कुल पढ़ के उन मौसनों को बख्श दें जिन्होंने हम पे एहसान किए हों, अल्हम्दुलिल्लाह। फलां बंदे ने, हकीकत तो यह है कि हमारी जिंदगी में कैसे कैसे लोगों ने एहसान किए, किसी ने तो आपको हाथ पढ़ के सिजदा कराया होगा, नमाज पे लेकर आया होगा, कुरान का पहला सबक दिया होगा, अलीबा पढ़ाया होगा, कोई तो होगा ना आपको कि उसके एहसान भूल। अगर वो आपको अलीबा ना पढ़ाता तो आज हाफिज सकार कैसे होते आप, उसको बख्शते हैं आप, बताएं। इससे बड़ा कोई फरामोश आदमी होगा, कोई नमाज और कोई चीज ऐसी ना होनी चाहिए। मेरा मामूल तो यह है दोस्त, मैं तो अपने बता रहा कि सबसे पहले मैं जो बख्शता हूं किसी वक्त की कोई अमल करूं, या अल्लाह जिसने मेरे पे एहसान किया है दुनिया के एतबार से या आखिरत के एतबार से, इसका सवाब सबसे पहले मैं उसको देता हूं। मेरा ये मामूल है, उसका क्या इनकार कर सकता है कि भाई पता नहीं बचपन में बैठा था कि मदरसे में बैठे थे, मेरे पास कोई किताब नहीं थी, उस बच्चे ने मुझे अपनी किताब दे दी, थप्पड़ उसके पड़े, मैं उसकी किताब इस्तेमाल कर रहा हूं, आज कैसे भूल जाऊं उसको मैं। तो पूछ सकता है, अब वो मर गया बेचारा, आज मुझे याद उसका नाम पता था। ये बचपन की बात कर रहा हूं जब हम 10 साल 8 साल के होंगे, लेकिन मेरे जब आप किसी पे कोई एहसान करता है आपके वाकत भी ऐसे होंगे, आप उसको कभी नहीं भूल सकते। कोई आपको बुली कर रहा है स्कूल के अंदर, किसी ने आकर आपको बचा दिया, प्यार कर लिया, कितना सुकून मिला होगा आपको उस वक्त, हम भूल गए, कभी ना करें। मेरा क्या है अंदाजा, मैं कहता हूं बचपन से लेकर अब तक जिसने दुनिया और आखिरत में एहसान किए वही तो शख्स था जिसने मुझे पकड़ के नमाज सिखाई होगी, नमाज पर लेकर आया होगा। बहुत से लोग ऐसे मर गए बेचारे, कब्रों में चले गए, और मैं जानता हूं दीन की इतनी बात बताई कि जो मेरे दिल में बैठ गई तब्दीली कर दी, ऐसे फरामोश हो जाए। लेकिन ये दुनिया जन्नत बनाना चाहते हैं वो आदमी बड़ा मैं याद है, जिसने मेरी फैक्ट्री लगा दी, जिसने मुझे पैसा उधार दे दिया, ये वो दे दिया, फला दे दिया, उसके तो हम बड़े आसान मानते हैं, सुबह खाने भी खिलाएंगे, रोटी भी देंगे, फला भी कहेंगे, चमचागिरी भी करेंगे, किसी ऐसे इंसान को हम भूल जाते हैं। खैर टॉपिक और तरफ चला गया, तो अल्लाह ताला हमें तौफीक दे सबको कि कभी फरामोश ना करें एहसानों को, खासतौर पर बेशक दुनिया का भी बहुत बड़ी बात है, जिसने दुनिया में अल्लाह की खातिर पे एहसान किया उनको कभी ना भूलें अपनी किसी चीज़ के अंदर। क्यों, जब आप उनके लिए दुआ करते हैं तो वो तो कब्रों में है, अल्लाह ताला उनकी तरफ से आप पर रहमतें भेजता है कि जो मेरे बंदों का एहसान उतार रहा है शख्स, तो मेरा कितना बड़ा मोहसिन हूं, जो मैं इसका मोहसिन आजम हूं, तो मुझे कैसे भूल सकता है ये शख्स। कितनी बड़ी बात है, कभी नहीं भूल सकता ऐसे शख्स, अपने रब को कभी नहीं भूलेगा वो शख्स, अल्लाह उसको जाकिर बना देगा, शाकिर बना देगा उसको, जो अपने मोहसिनों को याद करता हो जिस इंसान की हो। तो दुनिया तो एहसानों पर चलती है मियां दोस्त, किस ना किस लेके चलती है। तो ये दुनिया हमने बनानी है जन्नत, इस चक्कर में, और ये जिसने जन्नत बनना नहीं, यहां तो परेशानी मुसीबत है, तो भाई गुजारा कैसे हो हमारा, चले कैसे। अल्लाह पाक ने इसकी तरकीब बताई है कुरान में, बहुत दो लफ्जों में जो मसला हल कर दिया हमारा, बहुत अच्छा मसला, एकदम पलट जाएगी जिंदगी। इसको हमने कबूल कर ली ना बात को, बात समझ लें मेरी, तो वजह है सुभान अल्लाह, जोर से बोलें, फिर बोलें, फिर बोलें। अब बताता हूं आप, अल्लाह ताला ने एक मैसेज दिया है इस दुनिया से, इस ख्वाब को हटाने से और असल तरफ आने के लिए। क्या कहते अल्लाह ताला कि अगर तुम जिंदगी गुजारना चाहते हो मोमिनों के लिए खास, यानी अब वो बाकी तो गए, वो तो उसी चक्कर में रहेंगे, ये खासा किसके लिए है, कुरान किसके लिए है, मोमिन नाम हो गए तो उससे नसीहतें लेता है, تو وہ تو بدقسمت ہیں بیچارے, اللہ کو مانے نہیں, وہ نکل گئے. ہمارے لیے اتنا بڑا چانس ہے اللہ نے دیا ہے کہ ہماری زندگی کا رخ بدل سکتا ہے, بدل سکتا ہے. کیا کریں ہم؟ اللہ تعالیٰ نے پلان دیا, اللہ ہم نسلوں کا رضا بالقدر, اللہ تعالیٰ مجھے توفیق دے دے کہ میں تیری مرضی پہ راضی ہو جاؤں. میں بیمار ہوں تو راضی ہو جاؤں, میں غریب ہوں تو راضی ہو جاؤں, میں صحت مند تو راضی ہو جاؤں, میں بادشاہ ہوں تو راضی ہو جاؤں, میں فقیر ہوں تو راضی ہو جاؤں. ہر حال میں, جس حال میں تم نے رکھا ہے اللہ, یہ توفیق دے دے کہ میں تجھ سے راضی ہو جاؤں. یعنی راضی, تیرے ہر فیصلے کو قبول کر لوں گی, بالکل ٹھیک ہے جس حال میں رکھا ہے. ہم کیا کرتے ہیں؟ اللہ کے اس فیصلے کو بدلنے کی پوری کوشش کرتے ہیں, کرتے ہیں نا, یہ نقصان ہے. اللہ نے کہا تو غریب رہے گا, ہم نے اس فیصلے کو قبول نہیں کرنا. کیوں؟ کہ ہم نے دنیا کو جنت بنانا ہے, ہم نے محل بنانا ہے. تو ہم اس فیصلے کو بدلنے کی جب کوشش شروع کریں گے تو پھر کیا کریں گے؟ اللہ کی نافرمانی میں انسان ڈوب جاتا ہے. نماز میں گئی, وہ بھی گیا, فلاں بھی گیا, حرام بھی ہے, الٹا بھی گیا, سیدھا بھی گیا, بیٹا بھی گیا, بیوی بھی گئی, بچے بھی گئے, سارے حقوق ختم. کیوں؟ کہ اللہ کے اس فیصلے کو ہم ٹالنا چاہتے ہیں. اللہ نے بیمار رکھا ہے تو بیماری کے حالت میں اللہ تعالیٰ جس حال میں رکھا ہے تو دل اس کا اتنا مطمئن ہے, راضی بالقضا. پرد العائشہ اللہ تعالیٰ کہتا ہے, کیا ہے؟ لا خلا. حقیقت میں اللہ تعالیٰ کہتا ہے کہ ایسا انسان زندگی گزارے گا تو ساری عیش جو اس کی ہوگی وہ آخرت کی ہو جائے گی. ایک نقطے کو اگر ہم پکڑ لیں, وہ کیا نقطہ ہے؟ اللہ راضی ہوں تیرے فیصلے پر, تو نے میرے یہ لکھا تھا میں اس پہ راضی ہوں, مجھے بیماری لکھی تھی میں راضی ہوں, بھائی اس حال میں رکھا تھا میں راضی ہوں. جو اس پہ راضی ہو گیا انشاءاللہ وہ کبھی بھی اللہ تعالیٰ کے فیصلوں کو بدلنے کی کوشش نہیں کرے گا. فیصلے بدلنے کی کوشش سے مراد یہ نہیں ہے, کیونکہ ہم انسان ہمیں نہیں پتا, اسباب قائم ہیں, اسباب موجود ہیں. فیصلے بدلنے سے مراد یہ ہے کہ اس فیصلے کو بدلنے کے لیے آدمی کوئی بھی شریعت اس کے قانون کو نہیں توڑے گا. دیکھتا ہے کسی کے حقوق توڑ رہا ہوں اس کے لیے کچھ کر رہا ہوں, وہ آدمی ہے جو جنت بنا رہا ہے. لیکن جو حقوق کے دائرے کے اندر ہے, شریعت کے دائرے کے اندر ہے کہ دنیا گزار رہا ہے, کام کر رہا ہے اللہ کی رضا کے ساتھ, وہ کبھی نہیں کچھ سوالی پر. اس کے لیے دنیا کیا ہوگی؟ حقیقت دنیا کی سمجھ آ جائے گی اس کو کہ یہ تکلیف جو ہے میرے لیے بڑی راحت کی تکلیف ہے الحمدللہ, کیونکہ بدلی نہ جا سکتی. اگر میں بدلتا ہوں تو مجھے یہ حرام کام کرنے پڑتے ہیں, اور حرام کام کو میں کروں گا تو دنیا ختم ہو جائے گی. اس فیصلے میں قائم ہوں جو اللہ نے مجھے فیصلہ دے دیا. کتنے حقوق ہم توڑ دیتے ہیں, کتنے حقوق کو ہم ختم کر دیتے ہیں اس دنیا کو بدلنے, اللہ کے اس فیصلے کو بدلنے کے لیے کہ ہم تیرے اس فیصلے کو نہیں مانتے, اڑ جاتے ہیں اس پر اور ساری زندگی اڑا رہتا ہے. تو موت کیسی ہوگی اس شخصی, مجھے بتائیں کس حال میں وہ آدمی مرے گا؟ چاہے کتنا کچھ کرتا رہا ہو دنیا عبادات, لیکن اس میں رضا نہ ہوئی. جتنے بھی اولیاء کرام جنہوں نے الحمدللہ اس نقطے پہ زندگی گزار دی کہ ہم راضی ہیں, پھر ان کی زندگی کیا بنتی ہے؟ کہ بڑے بڑے بادشاہ وقت جو ہیں ان کے حجروں کے اندر آ کے ماتھا ٹیکتے ہیں. مثالیں ہیں, اس وقت بادشاہ وقت جو ہوتے ہیں وہ کہتے ہیں ہم حقیقی بادشاہ نے ان کے راز کو, وہ کس پہ جاتے ہیں؟ ان کے حجروں میں جا کے ان سے دعائیں کراتے ہیں کہ ہمارے لیے دعا فرما دیں, ہمارے لیے دعا فرما دیں, ہمارے لیے دعا فرما دیں. بادشاہ ہند کتنا بڑا تھا, جہانگیر بادشاہ کتنا بڑا بادشاہ ہندوستان کا تھا, کوسوں 5 کوس دور پیدل ہو جاتا تھا, ہاتھی جتنے بھی تھے اور جو کچھ سواری تھے سب کچھ چھوڑ دیتا تھا, بیوی کو پیدل کر لیتا تھا ننگے پاؤں ہو کے, کہ پانچ میل 10 میل پہلے کہتا تھا اب میرے شیخ کا دربار آنے والا ہے, اب میں بادشاہ نہیں رہا, اب میں پیدل جا کے حاضری دوں گا وہاں پر. کیا چیز تھی؟ کیونکہ وہ شخص نے کیا تھی, اللہ کی رضا پہ زندگی گزاری تھی فقیر نے, تو بادشاہ اس کے پاس آنا شروع ہو. جو لوگ یہ فیصلہ کر لیتے ہیں کہ ہماری زندگی کس پر ہے, کہ اللہ تعالیٰ جو فیصلہ تو نے کر دیا میں اس پر قائم ہوں, بدلوں گا نہیں, اڑوں گا نہیں, اس پر کوئی ایسا سٹیپ نہیں اٹھاؤں گا کہ جو تیرے فیصلے کے خلاف ہو کر میں اس فیصلے کو بدلنا چاہوں گا. سوال ہی پہ, نہ سنت کو چھوڑوں گا نہ شریعت کو چھوڑوں گا اس فیصلے کو بدلنے کے لیے. ہم اور اللہ کے فیصلے کو بدلنے کے لیے یاد رکھنا سب سے پہلے یہی کام کرنا پڑتا ہے کہ شریعت اور سنت کو چھوڑنا پڑتا ہے. یہ پہلی نشانی ہے اس کی. صحیح کہہ رہا ہوں غلط کہہ رہا ہوں؟ صحیح بات ذہن میں ہے. یہ دیکھیں پہلی نشانی انسان کی ہے کہ وہ شریعت اور سنت سے باہر نکلنا شروع ہو جاتا ہے. تو سمجھ جاؤ یہ شخص کیا کر رہا ہے, اللہ کے فیصلے کو توڑنا چاہتا ہے, اور سب سے بڑا نافرمان ہوگا اللہ کی کتابوں کے اندر, کیسے بخشا جا سکتا ہے؟ کیا دعا ہے جناب؟ چھوٹی سی دعا تھی, دیکھ لیں, اللہم اسلوبا رضا بل, یا اللہ توفیق دے. کیا وہ دین بند کر دیے اللہ کے نبی نے اس دعا کے اندر, یا اللہ بس ایک ایسی بات کر توفیق دے کہ میری زندگی جو ہے تیری رضا میں گزر جائے, جو تیرا فیصلہ ہو اس میں میں راضی ہو جاؤں. اللہ اللہ کہتا ہے جب تو میرا پھر ایسے تو میرے فیصلے سے یہاں راضی ہو گیا تو پھر آ میرے پاس, جو امان لے کے آئے گا میں وہاں راضی ہو جاؤں گا. پانچ وقت لے کے آ رہا نا, میں راضی ہوں تیری ٹوٹی پھوٹی نماز سے, میں قبول کروں گا انشاءاللہ, کیونکہ یہاں تو راضی ہو گیا تھا رکی سکی پر, تو نے کوئی غلط کام نہیں کیا, تو نے میرے کسی قانون کو نہیں توڑا. جس طرح میں زندگی گزارنے کا ایک مومن کو حکم دیا تھا, پانچ وقت نماز, شریعت پہ چلنا, حلال کھانا, ہاں ٹھیک ہے, اب کوئی تہجد نہیں پڑھ سکتا, عشاق نہیں پڑھ سکتا, چاشت نہیں پڑھ سکتا, زیادہ قرآن نہیں پڑھ سکتا, کوئی بات نہیں, کوئی بات نہیں, کوئی بات نہیں, میں نے جو حکم دیے ہیں اگر تم حکم پہ قائم رہا, جن کو میں نے حرام کہا ہے وہ حرام سمجھا, حلال کو حلال سمجھا, پانچ وقت با جماعت آ کے تو نماز پڑھتا رہا, تو مجھے ان سے کوئی تعلق, وہ تو یہ تھا کہ جتنا چینی ملاؤ گے میٹھا ہی ہوگا نا, وہ تو اپنا لگا رہا, لیکن اصل چیز تو میں نے یہی چننی ہے تیرے لیے کہ جو تجھے میں نے حکم دیے تھے اس حکم پہ قائم رہا, اور جس زندگی تجھے میں نے دی تھی اس دائرے سے نہیں نکلا, اس کو توڑ دو. ہاں, اس کو توڑ کے جو نکلا ہے دنیا کو بدلنے کے لیے, پھر تو نے میرے حکم کو توڑا ہے, تو پھر تیرا میرا کیا تعلق؟ ہم جی سمجھے, میں سے سمجھے کیا ہے نہیں سمجھے, تو سمجھے سر ہی رہے مجھے پتہ چلے, سن نہیں سمجھے نا, چلا ریپیٹیڈ ہو گیا, کچھ تو جواب دو یار, عجیب لوگ ہو بھائی, کیسے شاگرد ہیں آپ, پھر بتاتا ہوں میسج کیا ہے ہمارے پاس آج کا میسج یہ ہے کہ اب ہم نے کیا ہے کہ ہمیں اللہ کے فیصلے کے مطابق زندگی گزارنی چاہیے, ٹھیک ہے نا, اللہ جو ہماری زندگی میں فیصلے فرما دیں الحمد للہ, اس کے مطابق زندگی گزاریں, ہم راضی ہیں اس چیز سے, ٹھیک ہے, یہ ایک بہت, ابھی آگے چلوں گا میں, یہ ہمارا ایم ہے, مقصد ہے, اور جو اللہ کے احکامات, اب پتہ کیسے چلے کہ ہم اللہ کے فیصلے کے مطابق زندگی گزاریں نہیں گزاریں, وہ اس طریقے سے پتہ چلے گا کہ ہم اللہ کے احکامات کو اتار کر وہ ذرائع استعمال کریں گے جس سے ہم اپنی زندگی کو بدلنا چاہیں گے, امیر ہو جائیں. مثال کے طور پر میرے پاس ایک گاڑی ہے, ٹھیک ہے نا, اور وہ گاڑی میرے پاس مقدر ہے, آ گئی, ٹھیک ہے آ گئی, جتنے میرے پاس پیسے تھے میں نے گاڑی خرید لی, ٹویوٹا خرید لی, مرسیڈیز خرید لی, خرید لی, اب ایک خواہش نے جنم لیا کہ جی مجھے رولز رائس لینی چاہیے, آ گئی نا خواہش پہ, اب یہ اب کیا ہے, اب مجھے ٹویوٹا بری لگنے لگی, سمجھے نا, اب مجھے کیا چاہیے, رول لائس چاہیے, اب پتہ بتا رہا ہوں کیسے, رول لائس چاہیے, ٹھیک ہے نا, اب رول لائس والے تو میرے پیسے ہے ہی نہیں, اللہ نے تو مجھے ایک جو نوکری دی ہے, جو جس سے کمانے کا پیسہ دیا ہے وہ تو اتنے پیسے ہیں, پیسے تو بڑھ نہیں رہے, نوکری تو وہیں ہے, اب میں چاہتا ہوں میں نے رول لائس لینی ہے, ٹھیک ہے لیں آپ, بڑھائیں پیسے, حیثیت بڑھائیں, آپ کوشش کرو حیثیت بڑھانے کی, بڑھ نہیں رہی, اس حیثیت کو بڑھانے کے لیے اگر مجھے کوئی ایسا جاب ملتا ہے کہ نمازیں جا رہی ہیں میری, حرام کمانا پڑ رہا ہے, غلط کام کرنا پڑ رہا ہے, یا کوئی اور کام کرنا پڑ رہا ہے, اس حیثیت کو ڈیولپ کرنے کے لیے رول لائس لے لوں, یہ کیا ہو گیا معاملہ, بگڑ گیا نا سارا معاملہ, بگڑ گیا, پھر وہ جنت منانے والی بات آئے گی نا, کہ میں تو اللہ کے ان احکامات کو توڑ کے اس چیز کو حاصل کرنے کی کوشش کر رہا ہوں, مجھے حرام, اب بات سمجھے نا کلیئر, ہاں اگر آپ رول لائس لینا چاہتے ہیں دعا ضرور کریں اللہ سے, اللہ تعالیٰ مجھے رول لائس چاہیے, بڑا اونچا مکان چاہیے, کوئی حرج نہیں, دیکھیں کوئی حرج نہیں, اگر اللہ تعالیٰ برکت ڈال دیتا ہے اسی کے اندر, اسی میں برکت ڈال دیتا ہے, اسی دکان میں آپ کے پاس دھڑ دھڑ کسٹمر آنا شروع ہوتے ہیں, پیسے زیادہ ہو جاتے ہیں, آنکھ بند کر کے رول لائس لے کے گھماتے پھر الحمد للہ مسجد کے اندر, چاہے دنیا کچھ کہے آپ کو, کس نے بنایا امیر آپ کو, اس میں کوئی حرج نہیں, تو اس وقت آپ دنیا نہیں جنت نہیں بنا رہے اس کو, کیونکہ آپ نے اسی حدود کے اندر رہ کر جو اللہ نے آپ کو دی تھی, اللہ سے آپ نے دعا کی, اللہ نے قبول کر لی, اور آپ کس دکان میں برکت ڈال دی, مثال کے طور پہ میں آپ سے مثال دیتا ہوں, میرا ایک اسٹال تھا, اسی اسٹال سے حج کی یہ عمرے کی, اسی سے بھوکا مرا, لیکن اس اسٹال سے آگے نہیں نکلا, بات سمجھے؟ کیوں کہ جب اللہ سے طلب کی دعا اللہ تعالیٰ مجھے حج پہ جانا ہے, اس ٹائم تو 10 پاؤنڈ سیل ہو رہی ہے میری ہفتے کی, 10 پاؤنڈ, 10 پاؤنڈ سیل ہفتے کی ہوتی ہے, آدمی تو چائے کا کبھی نہیں پی سکتا. اب 10 پاؤنڈ گزارا کرنا ہے, بیوی بچے سب کچھ, اور ادھر میں عمرے پہ جانا ہے, تو کیا ہوتا تھا, خاموش ہوتی تھی ساری دکانیں, اور میری دکان پہ اتنا رش ہوتا تھا کہ مجھے آدمی رکھنے پڑتے تھے. میں آپ کو پریکٹیکلی بتا رہا ہوں, کیوں کہ میری دعا قبول ہوگی. اب وہ جو پیسہ ہے, نماز میں نے چھوڑی, جماعت میں نے چھوڑی, کوئی کام ایسے نہیں چھوڑا جو اللہ کے احکامات میں حرام کو حلال نہیں کیا, پیسے میرے آ گئے جیب میں ڈالے, حج کرائے جا کے. یہ تو اللہ کا قرار ہے, ہم نے بدلنے کی کوشش نہیں کی اس کو. ہمارے پاس ایک طریقہ ہے بدلنے کا, اپنی خواہشات کو پورا کرنے کا ایک کیا طریقہ ہے, اللہ سے دعا کرنا. تو راضی ہے رسول, یہ ایک کیفیت کا نام ہے انسان کا. کیا ہے کہ جب اللہ سے بندہ راضی ہو جاتا ہے اس کے فیصلوں پر, اب آئے اصل بات, اس مقام کو حاصل, یہ ایک بہت ہائی مقام ہے, یاد رکھیں تصوف کا. اس لیے بتا رہا ہوں سارے باتیں کہ آپ اور میں اس لائن میں ہیں, اللہ نے ہم اس لائن میں ڈال دی, اللہ کے فضل سے اسی لائن سے یہ چیز ملتی ہے. بات سمجھ آ رہی؟ اگر ہم اپنی نیتیں یہ کر لیں کہ اللہ تعالیٰ ہمیں یہی مقام چاہیے ایسا کہ تو ہم سے ہمیں تیرے ہر فیصلے پہ راضی ہو جائیں, ہمارا دل بالکل ٹھنڈا ہو جائے گا. نہیں بالکل ٹھیک ہے یار, الحمدللہ میں بالکل صحیح ہوں, مجھے کوئی ایسا چاؤ نہیں, مجھے کوئی نہیں, اتنا میں مطمئن اپنے پیسوں پر, خواب خیال بھی کبھی نہ آئے. یہ کیفیت پیدا کرنے کے لیے دوستوں الحمدللہ جن لوگوں نے اس مقام کو حاصل کیا ہے, اب طریقہ بتا رہا ہوں, جن لوگوں نے اس مقام کو حاصل کیا ہے ان کی نقل کریں, ان کی نقل کریں. انہوں نے یہ مقام کیسے حاصل کیا کہ ان کے دل مطمئن ہوتے؟ ابن آدم نے کیسے چھوڑ دی سلطنت کو؟ عبد القادر جیلانی کیسے چھوڑ دیا سب کو, دنیا کو چھوڑ دیا؟ خواجہ محی الدین چشتی کیسے دنیا کو چھوڑ کے چلے گئے؟ راضی تھے ہر چیز پر, جھونپڑی میں بیٹھے ہوئے تھے جو کہ بادشاہ عائش کرتے تھے. یہ کیسے, کون لوگ تھے جنہوں نے چھوڑا؟ یہ کون ہے جن کی قبروں پہ آج بھی کروڑوں قرآن پڑھے جاتے ہیں؟ یہ کون لوگ ہیں, انہوں نے کیا کام کیا ہے؟ انہوں نے کام یہ کیا کہ انہوں نے صرف ایک نقطہ کر دیا, اپنے اندر وہ چیز پیدا کی, ہم تیرے ہر فیصلے پہ راضی ہیں. تو ہمیں کیا چاہیے؟ ان لوگوں کی نقل کریں. انہوں نے کیا کیا تھا؟ انہوں نے دو کام کیے تھے, اللہ کے ذکر کو پکڑتا اور سنت رسول اللہ کو پکڑتا. مصلی پہ بیٹھ کے قسم کھا کے کہتا ہوں آپ سے کہ سچے دل سے اگر ہم دو چیزوں کو پکڑ لیں, کس کو؟ ذکر اللہ اور سنت رسول اللہ, خدا کی قسم ہر وہ آدمی جو اس کو ایکسیپٹ کرے گا, قبول کرے گا سچے دل کے ساتھ, اس کے اندر یہ کیفیت پیدا ہو جائے گی رضا بھی رضا کی. راستہ بالکل صحیح ہے ہمارا, راستہ میں پہنچا دیا اللہ پاک نے, لیکن آپ نیت پکی کریں اور اس پہ سوچیں کہ شرع اور سنت کے دائرے سے نہیں نکلنا, حرام کو حلال نہیں کہنا, کبھی حرام کو حلال نہیں کہنا, اکتفا اسی پہ کرنا ہے جو اللہ تعالیٰ ہمیں دے دے. ٹھیک ہے, بات سمجھ آ گئی؟ لائن بالکل پہنچ گئے ہیں آپ, اللہ نے رستے پہ چلا دی ہے, ذکر بھی دے دی ہے, سنوں پہ تاج بھی لگا دی ہے, سنت سے محبت بھی دی ہے, سنت سے محبت بھی دی, دونوں چیزیں دے دی ہیں. اب اس پہ اسٹرک ہو کر اعلیٰ درجے پہ اس پہ عمل کریں آپ, اور میں بھی اس دائرے سے نہ نکلیں الحمدللہ. اس دائرے کو ہمیں پکڑ لیا مضبوطی سے, تو پھر کون سی چیز پیدا ہوگی؟ راضی و رضا والا مقام پیدا ہو جائے گا. یہ ہے وہ چیز اس دعا میں جو اللہ کے نبی نے فرمایا, اس چیز کو حاصل کرو اس کوشش کے ساتھ. جو لوگ حاصل کر لیتے ہیں ان کو یہ مقام مل جاتا ہے الحمدللہ, راضی ہو جاتا ہے, پھر وہ آدمی انسان کیا ہوتا ہے, پھر بڑی زبردست چیز بن جاتی ہے اللہ کے لیے. اللہ تعالیٰ تو کہتا ہے کہ میں تجھ سے راضی ہوں, ارجی ربی کے راضی تم مرضیا, اس بھی تو اللہ تعالیٰ کہتا ہے, کہہ دیا بندے بس ختم, تیرا ڈیوٹی بہت ہو گئی, تجھے بہت آزما لیا میں نے, ماشاء اللہ تو بالکل پاس ہو گیا, اب میں بھی تجھ سے راضی, تو بھی مجھ سے راضی, آ جا اپنے رب کے پاس, میری تیری گفتگو اوپر ہو گیا آسمانوں پر. کتنا بہترین انجام ہے میرے دوستوں. اور جب جھانک کے دیکھا وہ دنیا کو, تو دنیا اس جب نظر آتی ہے سارے جو ڈارا ہوتی ہے اس کی روح ڈالی تھا, وہ جھانک کے دیکھتا ہے اس آواز پہ اللہ تعالیٰ دنیا میں جھانکتا ہے, تو اس کو الٹی آتی ہے کہ اللہ اتنی گندی جگہ میں اتنا سارا, اتنی گندی جگہ تھی, روح دیکھتی ہے اللہ میں کس طرح رہا یہاں, جو اس کو نظر آتی ہیں پھر اوپر سے چیزیں اس دنیا کی, یہ اللہ اس دنیا میں سو اللہ جواب دیتا ہے, تو رہا صرف دو چیزیں میں نے تجھے دی تھیں, تو نے کوشش کرنے کا میرا ذکر پکڑا تھا اور میرے حبیب کی سنت کو پکڑا تھا, تو دونوں چیزوں نے تجھے دنیا کی کراہت کو چھپا لیا تھا, اب تجھے میں نے ایک ایسے غلاف میں رکھا تھا الحمدللہ کہ جو نظر ہی نہیں آ سکتا کہ دنیا کے اندر کیا. ہاں اب تو اس کی حقیقت کو دیکھ رہا ہے اوپر سے کہ یہ تھی جہاں تو رہا, اس چیز اس تو رہا اتنے 80 سال 70 سال یہاں تم نے زندگی گزاری ہے, لیکن دیکھ تو نے میرا کہنا مانا اور اپنے آپ کو بچا کے رکھا اس سے, الحمدللہ اس مقام کو حاصل کیا. تو میرے بھائیو یہ بہت با مقصد مجالس ہیں, بہت با مقصد راستہ ہے, یہ چھوٹا راستہ نہیں ہے, بہت با مقصد راستہ ہے, اس کو سیریس لیں, بہت سیریس لیں. نستیق نہ دیں آپ کسی ایسی چیز کو جو اللہ کی حدود سے نکل رہی ہو, کسی کا حق ضائع نہ ہو, زبان سے, نگاہوں سے, ہاتھ سے, جسم سے, بالکل الحمدللہ یہ قربانی ہی نہیں ہے, یہ حقیقت ہے. آپ بیٹھیں تجزیہ کریں کہ میں یہاں بیٹھا ہوں اس حالت میں, میں جس طرح دنیا میں رہ رہا ہوں کہ میں لوگوں کو حقوق کتنے لوگوں کو ختم کر رہا ہوں, اپنی بیوی بچوں کو کتنے حقوق دے رہا ہوں, ماں باپ کے کتنے حقوق دے رہا ہوں, مجھ پہ کیا کیا حق لاگو ہے اس وقت. سب سے پہلا دین یہ ہے, تیرے رہنے سے تو یہ حقوق ہے, تیرا باپ تو ادھر ہے, تیری ماں تو ادھر ہے, تیرا چاچا تو ادھر ہے, ان کے تو حقوق یہ ہیں, تیری بیوی ادھر ہے, ان کے تو حقوق یہ ہیں, تو پھر یہاں کی تو کیا کر رہے, اس کا مطلب تو بالکل کچھ نہیں کر سکتا, تیری یہاں کی کمائی لانتی ہوگی, سب کچھ ختم ہے تیرا, تو دھوکے میں آ گیا, اٹھ یہاں سے نکل, تیرا کرایہ بس نہیں ہے, یہ دھوکا ہے, یہ تو اللہ کے قانون کو توڑ کے تو اپنے آپ کو بادشاہ بنا رہا ہے اور امیر ہونا چاہتا ہے, جنت بنا رہا ہے, یہ نہیں بن سکتی جنت, ایسے پہلے حقوق تھے ان سب لوگوں کے. ہاں بھی دیکھیں آپ کیسا معاملہ ہے, سب سے پہلے اپنے آپ کو ترازو میں تولیں, حقیقت کے ترازو میں رکھیں کہ میری زندگی کا حاصل کیا ہے, میں چل کس طرح رہا ہوں, اس چکر میں نہ کہ یہیں سب کچھ ہے یا وہاں سب کچھ ہے یا ادھر سب کچھ ہے یا ادھر ہی کچھ ہے, یہی تو سب سے بڑا دھوکہ ہے, سب کچھ وہاں ہے جہاں اللہ اور رسول کے قانون کے مطابق زندگی ہو, سب کچھ وہاں, جگہوں میں کچھ نہیں, راستوں میں کچھ نہیں, ملکوں میں کچھ نہیں, سب کچھ اس جگہ پر ہے. کیا ہے چند دس چند دن کے بعد کہ جب موت ہے تو ہزاروں کا حق لے کے آدمی جا رہا ہو, جھوٹا جا رہا ہو, بے ایمان جا رہا ہو, غیبت دینے والا جا رہا ہو, لوگوں کا حق مانے جا رہا ہو, ماں باپ کے نافرمان جا رہا ہو, بیوی بچوں کا نافرمان جا رہا ہو, وہ زندگی انسان کی نہیں پتا. تو سب سے پہلے اپنا روز ہلکا کریں, ہم اپنے آپ کو ہلکا کریں کہ یار میری زندگی کو میں ایسا بناؤں کہ جہاں بھی زندگی فٹ ہو جائے مجھے اس دنیا میں چلا جانا چاہیے, ملکوں میں کچھ نہیں رہتا, چپ کر کے فیصلے زندگی بنا لیں انسان اپنا, یا تو میں اس جگہ پر ہوں تو میرے یہ اس چکر میں پھنسا ہوں, یہ سوٹ نہیں کرتی مجھے جگہ, یہ تو بہت گندی جگہ ہے میرے لیے, یہاں سے اس جگہ پہ جانا چاہیے مجھے جہاں میں اللہ کے رسول کے پورے حقوق کو دے دوں, پھر بعد میں سوچیں یار یہاں تو چلو یہ تو کام مل جاتا ہے فلاں کرتا ہے, تو پھر اللہ جواب دے گا, یہی تو تیری آزمائش ہے, یہاں بھی اللہ دیتا ہے وہاں بھی اللہ دیتا ہے, کیا تجھے اپنے اللہ پہ بھروسہ نہیں ہے, یہاں مارکت ہے انسان, یہاں مال کھا جاتا ہے اور بس اس کے بعد پھر زندگی کی ساری قربانیاں دے دیتا ہے مذہب کی, پوری اللہ کے قانون کے دے کے نا, اس لیے اس ڈر سے کہ میں وہاں چلا گیا تو بھوکا مروں گا, یہاں تو یہاں سائن کر کے تو چیک آ جاتا ہے, گھر کے اندر بیٹھے رہتے ہیں, اس کا کلیم کر لیا, اس کا کلیم کر لیا, اس کا کلیم کر لیا, کل جواب نہیں دینا پڑے گا ان کلیموں کو, وہ زندگی ہے, وہ کلیم کہاں گیا, اس کلیم کے اوپر میں نے گھروں کے اندر طلاق ہوتے دیکھے, گھروں میں اختلافات ہوتے دیکھے, حامدوں میں لڑائی ہوتی تھی, صرف اس کریم پہ وہ کہتے ہیں میری ہے, وہ کہتا ہے میرا ہے, ہوتا ہی نہیں گھروں کے, نہیں ہوتا, وہ کہتا ہے میرا ہے, وہ کہتا ہے میرا ہے, وہ کہتا ہے میرا ہے, وہ کہتا ہے میرا, چل طلاق کیوں, اسی لیے کہ اللہ تعالیٰ ہم قانون کو توڑ کے جنت بنانا چاہتے ہیں, خود اپنا محاسبہ کریں, پیسوں کو پہلے نہ دیکھیں, پر یہ دیکھیں کہ میری شرعی زندگی کہاں پر بہتر ہے, اس ماحول کے اندر ہے کہ جہاں جو حکم مجھے دیا گیا ہے زندگی گزارنے کا ایز اے مومن, کیا میں فٹ ہوں, یا بالکل فٹ ہوں, میری عبادات بالکل صحیح ہو رہی ہیں, میرے معاملات بالکل صحیح ہیں, اللہ کے حکم بتاؤں میری زندگی ہے, تب دیکھیں یہاں تو کچھ نہیں ہے, تو یہاں کیوں رہ رہا ہے, یہ پیسے کی وجہ سے, جناب پیسہ آ جاتا ہے, بڑی چل دیجیے, بڑا آرام بڑا ہے جتنے بس ہیں, وہ جی کھان پینا بڑا اچھا ہے, 99% لوگ ہمارے جگہوں اسی وجہ سے رہتے ہیں, غلط کہہ رہا ہوں, بس دوستوں برا نہ مانے, یہی ہے نا, تو اس کا تو حال یہ بتا دیا میں نے, آپ ملتان ملتان ہی رہے گا, اس کو آپ مری نہیں بنا سکتے, بھوکے ننگے مریں گے جس نے اس طرح زندگی کو گزارا, ہاں پھر یہ چلو خود ٹھیک ہو رہے ہیں, بی بچوں کا فکر ہی نہیں ہے, بیٹوں کا فکر ہی نہیں, اولاد کا فکر ہی نہیں, جوان ہوگی سب کچھ ہوگی, پتہ ہی نہیں ان کا دین کا, اور فکر بھی نہیں, میں جو صحیح ہو گیا بس میں ڈاڑی ماں رکھ لے, ٹھیک ہے وہ اپنے کرتے رہیں گے, اللہ کے بندے جہنم میں ڈال دیے اپنے اولادوں کو, ہم نے جہنم بچا دی, کو فکر نہیں ہے, क्या अजीब जिंदगी मोमिन की होगी, आप सोचें अजीब हालात में जिंदगी इंसान की होगी, हर चीज धोखा हो गया, तो कई धोखा, फ्रॉड ही फ्रॉड, कहीं हकीकत कुछ नजर नहीं आती। नहीं, अभी रमजान आएगा फिर देखना, हर आदमी जन्नती होगा माशा, बस खजूरें होंगी जेब के अंदर, ओ जनाब नुराने, ओ तगली, वो उम्रे के टिकट कटे होंगे, अभी इस तैयारी कर रहे होंगे, जो इससे पैसे माल कमाते हैं इस चीज से, उन्होंने जिन्होंने दुकानें खोली माल कमाने के लिए, हमारा सफर जी, हमारा बड़ा अच्छा टिकट है जी हमारे पास, ओ जनाब पैसे, अभी ये पता पैसा कौन सा है, किधर से आया, किधर से जा रहा है, किधर से निकला है, बस जी उम्र ना किसी को ये पता कि मैं हक दे रहा हूँ, मैं किस पोजीशन में हूँ, क्या मेरी जिंदगी है, क्या मैं सही कह रहा हूँ दोस्तों, नहीं कह रहा, बड़ी हकीकी बात है कुरान हदीस के बारे में। आँख खोलें अपनी जिंदगी को हम पहचाने, इसलिए ये बातें की हैं कि आप वो लोग हैं मैं वो हूँ जो हम इस रस्ते पर लड़ने में चला दिया है, तो चलने के बाद आदमी फेल हो जाए फिर तो ख़त्म है यार, फिर तो अच्छी बात है ना, कि चल भी रहो रस्ते पर हम फिर भूल जाएँ, अपने मकसद को समझें, मकसद हमारा क्या है कि हमारी जिंदगी अल्लाह की रजा के मुताबिक, इसके लिए हमें कोई चीज नहीं चाहिए, नथिंग, क्योंकि देने वाला खुद देगा, रोटी देगा, कपड़े देगा, देगा, लेकिन ऊंचे मकानों को नहीं हमने देखना हो जाके, ओ इसके तो इतनी बिल्डिंग बन गई या उसका तो इतना माल बन गया है यार, हम तो यहाँ लेके आएंगे, हमारे पास तो एक पैसा भी नहीं हो, कोई बात नहीं अल्हम्दुलिल्लाह, हमें रखा जो अल्लाह ने इस तरह, हम आए खुद अपने फैसले से, अपने फैसले से आए कि हमें जिंदगी यहां गुजारनी उस हदूद के अंदर जो अल्लाह ने हमें दी है, हमें जगहों को नहीं देखना, पासपोर्टों के रंग नहीं देखने, एक पासपोर्ट देखें, एक वो कौन सा पासपोर्ट है जिस पे वीजा लगता है, एक वीजा लगता है, वो कौन सा वीजा है, सुन्नत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, जिसके पासपोर्ट पे वो वीजा होगा ना वही जन्नत में जाएगा दोस्त, वीजा दिखाया जाए देखना पड़ेगा कि वीजा दिखा अपना, पहले वीजा देखते हैं, तो जिसके पासपोर्ट वीजा लग गया ना दुनिया के अंदर वो जन्नती है, मामूली हस्ती नहीं है वो। वरफान अलग जिक्र अल्लाह ताला क्या कहता है, मैं एक छोटी सी बात करके नुकता रहा है जुमला दे रहा हूं आपको नबी की मोहब्बत का और सुन्नत का, वरफान अला का क्या है इसका तर्जमा, ये महबूब तेरा जिक्र हम बुलंद करते रहेंगे, अल्लाह ताला कह रहे ना, यही है ना मतलब, अजीब बात है, आप सोचें जरा, अल्लाह ताला वो हस्ती है कि जो मोहताज नहीं किसी का, नहीं ना, वो चाहता है कि अल्लाह के, अल्लाह ने किसी किसी को बुलंद, अल्लाह को बुलंद किया किसी ने नाम, अल्लाह के नाम को हाँ किसकी जरूरत है जो अल्लाह के नाम को बुलंद करे, तो अल्लाह तो खुद बुलंद है, हमेशा से बुलंद है, उसका जिक्र तो बुलंद है, उसको उसके जिक्र कौन बुलंद कर सकता, वाहिद और वाहिद वो शख्स अल्लाह की जात है कि जो किसी के मोहताज नहीं है कि उसको बुलंद किया जाए, उसको ऊंचा किया जाए, वो मोहताज नहीं है, मानते हैं इस बात को, अल्लाह ताला कहते हैं एक और भी जात है, उसको भी किसी का मोहताज नहीं बनाऊंगा कि उसके नाम को कोई बुलंद करे, सुभान अल्लाह, जुमला दे रहा हूं आपको सुने कि एक वाहिद जात होगी मेरे बाद पूरी कायनात में कि वो भी किसी की मोहताज नहीं होगी पूरी दुनिया के अंदर कि उसको कोई बुलंद करे, क्यों, वरफान अल जिक्र, मुझे तो कोई कर ही नहीं सकता, लेकिन उसकी जात को भी दुनिया में कोई नहीं कर सकेगा, और कोई बुलंद करेगा तो सिर्फ उसका रब ही कर सकेगा, तो बताओ कितनी बुलंद जात है, कि उसको मोहताज नहीं बनाया कि मैं दूध भेड़ता हूं तो ऊंचा कर रहा हूं, कोई कह जी मैं ऊंचा कर रहा हूं, अल्लाह ताला नहीं, इसको भी कोई ऊंचा नहीं करे, क्योंकि इसको बुलंद मैं करूंगा इसके नाम को। अब आगे सुने कि जिसके नाम को अल्लाह कहे कि मैं खुद करूंगा उसकी बुलंदी का क्या हिसाब होगा, उसके दर्जों का क्या हिसाब होगा, काउंट कर सकते हैं आप उंगलियों पर, या अकलों से तराजू को तोड़ सकते हैं उसको, क्या मुकाम होगा नबी पाक सुन्नत का जिसको अल्लाह ताला कह रहा है कि मैं इसको बुलंद करूंगा, कैसा जुमला आस्था, तो उसके लिए कहा जा रहा है कि इतने बड़े शख्स तुम उसकी नकल कर लो, और हम कहें नकल नहीं करते, खुद पूछते हैं कि मुस्तहिक हूं भी जन्नत में जाने कैसे इंसान, आज की दुनिया ने तो यही बात शुरू कर दी है कि सब कुछ मानेंगे, इस आदमी की हम बात नहीं मान सकते, जिसको तू महबूब करता है, जिसका ये मुकाम तूने दिया है अल्लाह, इसको कोई बुलंद नहीं कर सकेगा, वाहिद मैं ही कर सकता हूं, अब क्या बुलंदी देंगे अल्लाह पाक उनको, क्या शान होगी नबी पाक सुन, उसके लिए कह रहा है कि तुम इसकी नकल करो, इसकी इताअत करो, जाहिर भी बातन भी चलते भी फिरते भी उठते भी इसकी नकल करो, कहीं चाहिए नहीं, इसमें कितना फायदा इंसान और इंसानियत का मुझे आप बताएं, कितना बुलंद हो जाता हो इंसान जब अल्लाह के हबीब की इंसान नकल करता हो। اللہ پاک ہم سب کو توفیق دے.